यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। 2084 हुने निर्वाचनमा एमाले अन्य दलसँग गठबन्धन नगर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको प्रधानमन्त्रीद्वारा स्पष्ट। विभिन्न 34 अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र। काठमाडौँ तराई मध्ये द्रुत मार्ग तोकिएकै समयमा सम्पन्न हुने गरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई रक्षा मन्त्री मानवीर राईको निर्देशन। र कंगोमा जेल तोड्ने क्रममा कम्तीमा 129 जनाको मृत्यु।
भिडियो कल गर्दा नो पोर्जी, नेपाल टेलिकम को 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G।
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकम को 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले 2084 हुने निर्वाचनमा एमाले अन्य दलसँग गठबन्धन नगर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आजदेखि शुरू भएको एमालेको तेस्रो पोलिट ब्यूरो बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले 2084 निर्वाचनमा एमाले कसैसँग गठबन्धन नगर्ने तर निर्वाचनको परिणामका आधारमा अन्य दलहरूसँग तालमेल गर्न सकिने बताउनुभयो। अध्यक्ष ओलीले त्यस अवसरमा मिशन 2084 तयारी गर्न पनि पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभएको एमालेका उपमहासचिव प्रदीप गेवालीले जानकारी दिनुभयो। अध्यक्ष ओलीले पार्टीका राजनीतिक सांगठनिक कामलाई चुस्त दुरूस्त बनाउन र कार्ययोजना बनाएर कार्यान्वयनमा लैजान सक्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको, पूँजी बजार बढ़ेको र जनतामा सकारात्मक सन्देश प्रवाह हुँदै आएको उल्लेख गर्नुहुँदै अब सरकारको ध्यान समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनु भएको पार्टीका उपमहासचिव प्रदीप गेवालीले बताउनुभयो।
पार्टी अध्यक्ष एवं सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीले यो नयाँ सरकार बनिसकेपछि अर्थतन्त्रका केही सूचकहरू थप चलायमान हुन थालेको, पुँजी बजार उत्साहित भएको, लगानीहरू बढ्न थालेको र त्योभन्दा पनि ठूलो कुरा चाहिँ लामो समयदेखि नटुङ्गिएको संक्रमणकालीन न्याय सम्बन्धी विषय चाहिँ यही अवधिमा टुङ्गिएको कुरा बताउँदै सरकार चाहिँ आफ्नो उद्देश्य प्राप्तिका निम्ति समृद्ध नेपाल निर्माणको यो अभियानमा चाहिँ दृढतापूर्वक लागिरहेको र सफल भइसक्ने विश्वास उहाँले दिलाउनु भयो। चुनावभन्दा अगाडिका गठबन्धनहरू उचित नहुने त्यसो भएको हुनाले नेकपा एमाले अब 79 निर्वाचनमा पनि एक्लै लडेको हो र हामी एक्लै नै लड्नेछौ। बलियो राष्ट्रिय शक्तिको रूपमा पार्टीलाई स्थापित गर्न, पार्टीको बहुमत प्राप्त गर्नका निम्ति हाम्रो सम्पूर्ण शक्ति केन्द्रित हुनेछ भन्ने कुरा पनि उहाँले बैठकमा राख्नुभयो।
प्रधानमन्त्री ओलीले समाजमा अराजकता फैलाउने कामहरू पनि भइरहेकाले त्यसप्रति सजग रहँदै समृद्ध नेपालको निर्माणलाई मूल मन्त्रका रूपमा लिएर सबै लाग्नुपर्ने खाँचो पनि औल्याउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि राजनीतिले स्थिरता र स्थायित्व पाएको, निजी क्षेत्रले पनि विश्वास गरेको र बाह्य लगानी समेत बढ़ेको बताउनुभयो। पोलिट ब्यूरो बैठकमा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको वार्षिक कार्ययोजना पेश गर्नुभएको र त्यस कार्ययोजनामा भोलिदेखि छलफल गरिने नेकपा एमाले जनाएको छ। पार्टी उपमहासचिव गेवालीले पार्टीको सदस्यता विस्तार, प्रारम्भिक तहको वैचारिक कक्षा सञ्चालन र जनसरोकारका विषय पहिचानका साथै नेता कार्यकर्ताहरूको आचरणमा अझ बढ़ी शुद्धता ल्याउने लगायतका 18 बुँदा कार्ययोजनामा समावेश गरिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक मानव अधिकार सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गरिने बताउनु भएको छ। राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज आयोजित लैंगिक समावेशीकरण सम्बन्धी एशिया प्रशान्त क्षेत्रका मानव अधिकार संस्थाहरूको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले मौलिक अधिकारका धेरै सवाललाई लिपिबद्ध गरेको र त्यसको अक्षरशः पालनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख र मुख्य सचिव पाइसकेको उदाहरण प्रस्तुत गर्नुहुँदै राज्यका सबै निकायमा महिला सहभागिता बढ़ाउन आवश्यक सहजीकरण भइरहेको उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि 15 दिन थप गरेको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थप सम्बन्धी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। सहकारीको रकम हिनामिना सम्बन्धी छानबिन गर्न संसदले 2081 जेठ 15 गते गठन गरेको 7 सदस्यीय विशेष छानबिन समितिको म्याद भदौ 22 गते सकिँदै थियो। त्यसै गरी प्रतिनिधि सभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 र सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2081 सभा समक्ष पेश गर्नुभयो। यसै बैठकमा धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक 2081 र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित भएको छ। प्रतिनिधि सभाको अर्को बैठक भदौ 24 गते सोमबार दिनको 1 बजे बस्नेछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका महिला तथा पुरूषलाई परेको समस्यामा शीघ्र उद्धार गर्न कूटनीतिक पहल गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै श्रम मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानु पूर्व अभिमुखीकरण तालिम दिने गरिएको, महिला कामदारका लागि जोर्डनसँग श्रम सम्झौता गरिएको बताउनुभयो। मन्त्री भण्डारीले म्यान पावर कम्पनी विरूद्ध 4857 वैदेशिक रोजगारी सम्बन्धी ठगीका उजुरी परेकोमा 2400 उजुरी फर्स्युट भएको जानकारी दिनुभयो। यसै गरी सांसद प्रेम सुवालले राख्नु भएको प्रश्नको जवाफ दिनुहुँदै खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानी समस्यालाई सहज बनाउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो। मन्त्री यादवले उपत्यकाको खानेपानी समस्या समाधानमा हाल उपलब्ध पानीका स्रोत पर्याप्त नभएको भन्दै मेलम्ची खानेपानी आयोजनासँगै याङरी र लार्केको पानी ल्याउनका लागि सरकार लागिरहेको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजामा लापरवाही गरेको भन्दै दोषीलाई कड़ा कार्यवाही गर्न माग गर्नुभएको छ। सांसदहरूले आयोगले लिएको परीक्षाको नतिजामा गम्भीर गल्ती गरी 3000 विद्यार्थीको भविष्यमाथि खेलवाड़ गरेको भन्दै त्रुटि गर्नेलाई कार्यवाही गर्नुपर्ने र उच्च शिक्षालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने दुधरा खोलाको पुल लामो समयदेखि अल्पत्र रहँदा आवत जावतमा समस्या खेप्नु परेको, सड़क नबन्दा कर्णालीका जनताले शास्ति भोग्नु परेको भन्दै ठेकेदारले काम नगर्ने, सरकारले बजेट नदिने तर गाली सांसदले खानु परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाढ़ी पहिरो चट्याङ लगायतका प्राकृतिक विपत्तिबाट नागरिकहरू प्रभावित बनिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम गर्नुपर्ने र पूर्व तयारीलाई चुस्त राख्नुपर्ने बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले अछाममा छाउपडी बसेको अवस्थामा भएको घटनाको छानबिन गर्न तथा छाउपडी उन्मूलन गर्न गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा एक समिति गठन गरी अध्ययन भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री सुडीले सो समितिले प्रतिवेदन बुझाएपछि जति सक्दो चाँडो प्रचलित कानून अनुसार दोषीलाई कार्यवाही गरिने प्रतिबद्धता जनाउनुभयो। बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकलाई सहज रूपमा शुद्ध खानेपानी सेवा पुर्याउन सरकार लागि परेको बताउनुभयो। मन्त्री यादवले 94.93% शुद्ध खानेपानी सुविधा र 100% सरसफाई सेवा पुगेको जानकारी दिनुभयो। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आर्थिक वर्ष 2080-81 निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको 72.39% वित्तीय प्रगति र 74.36% भौतिक प्रगति हुनुका साथै 4.71 मेगावाट विद्युत समेत उत्पादन भएको बैठकलाई जानकारी गराउनुभयो। कार्यान्वयन गर्न नसकेर थन्किएका ठूला आयोजनाहरू कार्यान्वयनका लागि सरकार लागि परेको बताउनुहुँदै मन्त्री खड्काले बुढी गण्डकी लगायतका आयोजना निर्माण प्रक्रिया अगाडि बढ़ेको जानकारी गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणित गरेर पठाइएको पत्र पढेर सुनाउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही भदौ 25 गते मंगलबार दिउँसो 1:15 बजे बस्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075 अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुरूप राजदूत नियुक्त गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको आजको बैठकमा समिति सभापति राजकिशोर यादवले सरकारले राजदूत नियुक्तिका लागि हालै गरेको सिफारिश संवैधानिक व्यवस्था अनुसार नभएको भन्दै परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको ध्यानाकर्षण गराउनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले राजदूत नियुक्तिको सिफारिश क्षमताको आधारमा गरिएको र आगामी दिनमा राजदूत नियुक्ति मधेसी मुस्लिम र दलित समुदायबाट गरिने बताउनुभयो। हालै आफूले गरेको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजना हवाई रूट लगायतका विषयमा भारतीय पक्षसँग कुरा भएको भन्नुहुँदै उहाँले सो विषयमा प्राविधिक टोलीले सम्बन्धित विषयमा छलफल गर्ने समिति समक्ष जानकारी गराउनुभयो। यसै गरी हालै ओमानका विदेश मन्त्रीले गर्नुभएको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीचको श्रम पर्यटन स्वास्थ्य लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्री डाक्टर राणाले उल्लेख गर्नुभयो। संसदीय सुनवाई समितिले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलसँग सुनवाई गरेको छ। संसदीय सुनवाई समितिको आज बसेको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण तथा प्रवर्धनमा आफूले जोड़ दिने बताउनुभयो। उहाँले राष्ट्रिय हितलाई ध्यान दिएर नेपाल कतार कूटनीतिक सम्बन्ध विस्तार गर्दै सरकारको परराष्ट्र नीति र अख्तियारीको दायराभित्र रहेर द्विपक्षीय दौत्य सम्बन्धलाई थप विस्तार सुदृढ़ र समय सापेक्ष विकास गर्न भूमिका खेल्ने बताउनुभयो। संसदीय सुनवाई समितिले आइतबार चीन डेनमार्क जर्मनी र भारतका लागि प्रस्तावित राजदूतहरूको सुनवाई गरेको थियो भने सोमबार इजरायल मलेसिया पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको थियो। गत साउन 14 गतेको मन्त्री परिषद बैठकले विभिन्न मुलुकका लागि 17 जना राजदूत सिफारिश गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 34 अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विदाको दिनमा पनि बहिरंग सेवा सञ्चालन गर्न निर्देशन सहित परिपत्र गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले ती अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विदाका दिनमा अस्पतालको बहिरंग सेवा सञ्चालन गर्न परिपत्र गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै सार्वजनिक विदाको दिनमा अस्पतालले बहिरंग सेवा सहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको थियो। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीका अनुसार परिपत्र गरिएका अस्पतालहरूमा वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र, कोशी अस्पताल, नेपाल आँखा अस्पताल, कान्तिबाल अस्पताल सहित गंगालाल राष्ट्रिय हृदय केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत छन्। गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याइने बताउनु भएको छ। कञ्चनपुरको बेलौरीमा आज संचारकर्मीहरूसँगको कुराकानीमा मन्त्री लेखकले सबै दलको सहमतिमा संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने गरी कानून बनिसकेको र छिट्टै आयोग गठन गरिने बताउनुभयो।
त्यो कुरा कानून हो, कानूनमै समस्या त्यो बनिसक्यो। अब चाँडै हामी आयोग बनाउँछौ र आयोगले आफ्नो काम गर्छ। संक्रमणकालीन न्यायमा हामी कसैका बीचमा कुनै समस्या हुँदैन, एकदम गरिराखेका छौँ। हामी दुई तिनवटा कुरामा प्रष्ट हौ। लोकतन्त्रको आधारभूत मान्यता मध्येको विधिको शासन हो। कानून बमोजिम आफ्ना कुरा राख्ने, विरोध गर्ने, जुनसुकै विषय पनि राख्न पाउने सबैलाई स्वतन्त्रता हुन्छ लोकतन्त्रमा। तर संविधान कानून भन्दा बाहिर गएर हिंसात्मक गतिविधि गर्ने, मानिसलाई चाहिँ त अनावश्यक रूपले दबाव दिने, अवाञ्छित कामहरू गर्ने, हिंसा गर्ने कुरा कुनै पनि हालतले राज्यले सहन सक्दैन।
मन्त्री लेखकले संविधान र कानून भन्दा बाहिर गएर हिंसात्मक गतिविधि गर्ने, अवाञ्छित गतिविधि गर्ने कुरा राज्यले सहन गर्न नसक्ने धारणा राख्नुभयो। रक्षा मन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ तराई मधेस द्रुत मार्ग तोकिएकै समयमा सम्पन्न हुने गरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिनुभएको छ। रक्षा मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष 2080-81 वार्षिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री राईले द्रुत मार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सड़क सम्पर्कले जोड्ने हुँदा आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गको हालसम्म समष्टिगत भौतिक प्रगति 35.38% र वित्तीय प्रगति 36.66% छ। 2,11,93 करोड़ लागत रहेको आयोजनामा हालसम्म 64,62 करोड़ खर्च भइसकेको छ। आयोजना 2083 चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिएको नेपाली सेनाले जनाएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालको वृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। ललितपुरमा आज आयोजित नेपाल सिभिल सोसाइटी कन्फरेन्स फर द समिट अफ द फ्यूचर विषय गोष्ठीलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिनुभएको छ। विद्युत नियमन आयोगले आज आयोजना गरेको खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तूरको निर्धारण सम्बन्धी निर्देशिकामाथिको छलफलमा उहाँले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान डीडीसीमा 60 करोड़ रूपियाँ ऋण लगानी गर्ने गरी मन्त्री परिषदमा प्रस्ताव पेश गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सहमति दिएको छ। दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ। चालू आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत 1 करोड़ रूपियाँ बजेट व्यवस्था गरिएको थियो। बाँकेको कोहलपुरमा भारतको सहयोगमा 2020 सालमा निर्माण भएको डडुवा सिंचाई आयोजना पछिल्लो समय खण्डहर बनेको छ। लाखौं बिगह कृषि योग्य जमीन सिंचाईका लागि निर्माण भएको आयोजना जीर्ण बन्दै गएपछि जोखिम बढ़ेको स्थानीयको गुनासो छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 10 को सटारमा रहेको डुडुवा सिंचाई आयोजना विक्रम सम्बत 2020 सालमा नेपालका लागि भारतीय सहयोगबाट निर्माण भएको थियो। बाँकेको चटारदेखि दक्षिणी क्षेत्रहरू राजा नेपालगंज र खजुरासम्मको 100 बिगा खेतीयोग्य जमीनमा सिंचाई पुर्याउने आयोजनाको संरचनाहरू जीर्ण बनेका छन्। बाँकेको कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याएको यो आयोजना स्थानीयको लागि यति बेला जोखिम क्षेत्र बनेको स्थानीय सरस्वती को गुनासो रहेको छ।
जति नहर बनेका छन् त्यो नहरसम्म पुग्दैन र अहिले त धेरै नहर छन्। अहिले यो बन्द भएपछि अनि अगयाबाट जान्छ, अगयाको पानी जान्छ, यता नहर छ, त्यो नहरले गर्दाको अलिकति नहरमा पानी चल्यो भने छोरा हेर्न जान्छ।
उदाउँदो सहर कोहलपुरलाई पश्चिम पारेर बगेको डुडुवा खोलाको पानी सदुपयोग गर्ने योजना झण्डै 70 वर्ष अघि नै बनेको पाइन्छ। 2016 सालमा शिलान्यास भएर 2020 सालमा सम्पन्न भई तत्कालीन राजा महेन्द्र शाहले आयोजनाको उद्घाटन गर्नुभएको सामाजिक अभियन्ता सागर गैरीले बताउनुभयो।
विदेश सिंचाई आयोजना भारतीय सहयोगमा 2016 सालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुँदाखेरि तत्कालीन चाहिँ मन्त्री ललित चन्दले शिलान्यास गर्नुभयो। त्यसलाई दुर्गा खोलामा बाँध बाँधेर त्यसबाट चाहिँ बाँके जिल्लाको खुजुरासम्म नेपालगंजसम्म सय गर्ने उद्देश्यले 2016 सालबाट निर्माण सुरु गरियो।
चटार र सिम्री गाउँलाई जोड्न आयोजना सँगै झुलुङ्गे पुल निर्माण भएको थियो, तर बाढ़ीले सिंचाई आयोजनामा ठूलो क्षति पुर्यायो भने झुलुङ्गे पुलै समेत बगाइदियो। सिंचाई आयोजनाकै कारण खोलाको पश्चिमी क्षेत्रको बस्ती डुबानको खतरामा परेको भन्दै डोजर नै लगाएर आयोजनाका केही संरचनाहरू भत्काएपछि आयोजना बन्द भएको गैरेको भनाइरहेको छ।
पुलको डस र सिन्धीलाई जोड्ने एउटा झोलुङ्गे पुल पनि थियो, पछिल्लो बाढ़ीले चाहिँ त्यसलाई पुरै ध्वस्त गर्यो र त्यहाँ जुन एउटा ड्याम थियो त्यहाँ पानी पुगेर सिंचाई गर्ने थियो हिउँदमा, त्यसलाई पनि ध्वस्त पारिदियो। बाँके जिल्लालाई सबैभन्दा पहिला सिंचाई सुविधा दिएको संरचना ध्वस्त भयो।
यो आयोजना क्षेत्र अहिले निकै जोखिम क्षेत्र बनेको छ। यो सिंचाई आयोजना स्थापना भएको 60 वर्षपछि नजिकै रहेको सिक्टा सिंचाई आयोजनाले यसलाई विस्थापित गर्ने स्थिति बनेको छ। 2020 सालमा स्थापना भएको करोड़ौं लगानीको संरचना यति बेला खण्डहर बनेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। प्रजातान्त्रिक गणतन्त्र कंगोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रूपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा 129 जनाको मृत्यु भएको छ। राजधानी किन्शासाको मकाला जेलमा भएको घटनामा कम्तीमा 59 जना घाइते भएका छन्। जेल परिसरमा हिजो लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण अवस्था सिर्जना भएको समाचारमा जनाइएको छ।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिन सक्ने आयोजनाहरूमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापन मार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ। नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेभन सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने र लिएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफल दिने आयोजनाहरूमा लगानी बताउनुभयो। उहाँले नेपालका लागि विस्तारित कर्जा सुविधा अन्तर्गत चौथो अवधिको समीक्षासम्म भएका नीतिगत सुधारका पक्षमा प्रतिबद्धता व्यक्त गर्दै सरकारले त्यसको कार्यान्वयन गर्ने र आगामी नोभेम्बरमा हुने पाँचौं समीक्षाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा आवासीय प्रतिनिधि सान्चेजले नेपालमा जलविद्युत र पर्यटनको क्षेत्रमा धेरै राम्रो सम्भावना भएको र प्रतिफल दिने ठाउँमा पुँजीगत खर्च गर्दा आर्थिक वृद्धि र अर्थतन्त्रको आकार बढाउन सकिने धारणा व्यक्त गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्सेमा सामान्य अंकको सुधार भएको छ। यस दिन नेप्से परिसूचक 6.90 अंकले बढेर 2830 बिन्दुमा कायम भएको छ।
अब खेल समाचार अजय बमबाट।
अखिल नेपाल फुटबल संघ एन्फाले साफ U20 च्याम्पियनशीपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाड़ीलाई जनै 50,000 रूपियाँ पुरस्कार दिने भएको छ। अगस्त 18 28 गतिसम्म सातदो बाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग 4-1 गोलले पराजित भएको थियो। एन्फाले खेलाड़ी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। त्यस्तै कुल टिकट बिक्रीको 20% खेलाड़ीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ। वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्ट 11 खेल्ने भनिएको पहिलो अभ्यास खेल रद्द भएको छ। टस समेत हुन नसकी खेल रद्द भएको हो। क्यानाडामा हुने विश्वकप लीग 2 अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंकाको भ्रमणमा रहेको छ। श्रीलंकामा नेपाली समय अनुसार बिहान 10:15 शुरू हुने भनिएको खेल भारी वर्षाका कारण रद्द भएको हो। नेपालले सोही टोलीसँग बुधबार र शुक्रबार पनि अभ्यास खेल खेल्नेछ। पेरिस पारा ओलम्पिकी काँस्य पदक विजेता पलिसा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद राखेपछि बुधबार नगर परिक्रमा गराउने भएको छ। पेलिसा उनका प्रशिक्षक कविराज नेगी लामा सहितको टोली बुधबार बिहान 8 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताइएको छ। 8:30 पलिसा सहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैथीदेवी, दिल्ली बजार, बाघ बजार, भद्रकाली, शहीद गेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषदको प्रांगणमा पुगेर र्याली टुङ्गिने राखेपछि जनाएको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरहे। केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 65.4 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 29.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.7 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 10.1 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 34.8 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। दुई हजार चौरासीमा हुने निर्वाचनमा एमाले अन्य दलसँग गठबन्धन नगर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। वर्तमान सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको प्रधानमन्त्रीद्वारा स्पष्ट। विभिन्न 34 अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक विदाको दिनमा पनि बहिरंग सेवा संचालन गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र। काठमाडौँ तराई मध्ये द्रुत मार्ग तोकिएकै समयमा सम्पन्न हुने गरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई रक्षा मन्त्री मानवीर राईको निर्देशन। र कंगोमा जेल तोड्ने क्रममा कम्तीमा 129 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।